كفانا، وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. أياما معدودة. وقال تعالى: يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. وقال تعالى: يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. وقال تعالى: ألا إن أولياء الله لا خوف عليهم ولا هم يحزنون. الذين آمنوا وكانوا يتقون. لهم البشرى في الحياة الدنيا وفي الآخرة. لا تبديل لكلمات الله. لا تبديل لكلمات الله. ذلك هو الفوز العظيم. فقال تعالى: الله يجتبي إليه من يشاء ويهدي إليه من ينيب. وقال رسول الله صلى الله عليه وسلم: إن في أيام دهركم نفحات فتعرضوا له، لعله أن تصيبكم نفحة منها فلا تشقون بعدها أبدا. وقال رسول الله صلى الله تعالى عليه وسلم: قال تعالى: هم الجلساء لا يشقى جليسهم. الحديث، أو كما قال رسول الله صلى الله تعالى عليه وسلم. صدق الله وصدق رسوله النبي الكريم.
बादशाह थे
मेरे मुर्शिद और मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे कि अगर सुल्तान इब्राहिम इब्न आदम रहमतुल्लाह अलैह किसी बादशाहत की जिंदगी गुजार देते तो आज तारीख में ज्यादा से ज्यादा ये तज़किरा मिलता कि बलख में एक बादशाह था। ज्यादा से ज्यादा ये तज़किरा मिलता और मरने के बाद उस बादशाह की बादशाहत वो किसी के काम की नहीं थी। अगर जे मान लो सारी जिंदगी बादशाह में गुजरता अपनी मौत तक तो ज्यादा से ज्यादा एक बादशाह इसलिए बादशाह कोई कमाल की चीज थोड़ी इसलिए ज्यादा से ज्यादा एक बादशाह था गोया के दुनिया का एक कमाल भी हासिल किया मरने के बाद सब खत्म लेकिन अल्लाह ताला ने जो के जज्ब ने अल्लाह ताला के जज्ब ने जो उनकी दस्तगीरी फरमाई और उस बादशाह को जज्ब अता फरमाया और उस जज्ब का नतीजा ये निकला कि अल्लाह ताला ने इमाम अबू हनीफा रहमतुल्लाह अलैह के शागिर्द भी थे मुहद्दिस भी थे फकीह भी थे इमाम साहब का सोहबत याफ्ता हो और फकीह ना हो मुहद्दिस भी थे फकीह भी थे और सूफी जाहिद और मेरे मुर्शिद फरमाते हैं तारिके सल्तनत भी थे सल्तनत को छोड़ने वाले और उस तारिके सल्तनत का इनाम अजीम ये मिला के कुरान पाक की तफासीर में इनका तज़किरा मिलता है अहादीस मुबारका की शुरुआत में इनके वाकयात इनके तज़किरे हैं। अल्लाह वालों की मजालिस उलमा औलिया अल्लाह और उनके खुदाम की मजलिसों में उनके तज़किरे हैं सिर्फ किस वजह से कि सल्तनत को अल्लाह ने चलाया किया और अगर बादशाह रहते तो ज्यादा से ज्यादा जिंदगी तक बादशाहत फिर उसके बाद सफा और ज्यादा से ज्यादा तज़किरा मिलता कि फुला सन से लेकर फुला सन तक इतनी मुद्दत वो सल्तनत पर काबिज रहे ज्यादा से ज्यादा लेकिन अल्लाह ताला पर उस सल्तनत को फिदा करने की बरकत ये कि उस शख्स का आज वो मकाम कि उनके वाक्य से अल्लाह ताला की मोहब्बत और ताल्लुक सिखाया जाता है ये मकाम अल्लाह ने शाही और शहजाद भी बर्दाख्ता बस पाए तो आहबारों भी फरमाते कि अल्लाह ताला की मोहब्बत पर शाही शहजाद की फिदा करते और आपकी खातिर से फकीरी और दुनिया की राहतें उनको फिदा किया नतीजा क्या मिला के क्या इज्जतें क्या नेमतें मेरे मुर्शिद फरमाते थे ये जज्ब बड़ी दौलत है नहीं मुमकिन था उनकी राह में ये मेरा कदम रखना। हजरत के शेर है, नहीं मुमकिन था उनकी राह में ये मेरा कदम रखना। अगर दिल जज्बे करम की नहीं कोई सदा पाता, नहीं मुमकिन था उनकी राह में ये मेरा कदम रखना। अगर दिल जज्बे करम की नहीं कोई सदा पाता, ये जज्ब ही है जो अल्लाह ताला की तरफ खींचता है, खींचने के लिए। और मेरे मुर्शिद फरमाते कि आज तक कोई अल्लाह वाला ऐसा नहीं हुआ कि बगैर जज्ब के जिसने अल्लाह ताला का गैर महदूद रास्ता तय कर लिया हो। बगैर जज्ब कोई ऐसा अल्लाह वाला नहीं गुजरा। लिहाजा इस उम्मत में, उम्मत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम में जो सबसे पहला जज्ब मिला वो हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु, और उसका वाकया मेरे मुर्शिद सुनाया करते थे कि बहुत ही मजे से थे। वाकया ये था कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम ने आयत नाज़िल की वअंज़िर आशीरतकल अक़रबीन, अब आप डराइए अपने घर वालों को, आपने जमा फरमाया कोहे सफ़ा पर, हज़रत अबू बकर रज़ियल्लाहु अन्हु ने ऐलान नबूवत फरमाया अल्लाह ताला के हुक्म से और अल्लाह ताला की वाहदानियत और अपनी रिसालत की दावत पेश की। तो हजरत अबू बकर रज़ियल्लाहु ताला ने पूछा, थी दोस्ती और दोस्ती भी तकरीबन 20 बरस पुरानी, कि मेरे शेख फरमाया करते थे कि नबी की जवानी और सिद्दीक की जवानी, नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्र 20 बरस और हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु की उम्र 18 बरस। आगाज जवानी और आगाज दोस्ती, नबी की जवानी सिद्दीक की जवानी, दोनों ने एक दूसरे की जवानी को देखा। लिहाजा वक्त गुजरता गया, 20 बरस गुजरे, नबी सल्लल्लाहु अलैहि वसल्लम ने ऐलान फरमाया चूंकि दोस्ती थी, पूछा मद दलीलू अला मा तद्दई या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, दोस्ती थी ना इसलिए नाम बेतकल्लुफी से लिया कि आपके ये जो दावा कर रहे हैं, दावा नबूवत और दावा रिसालत, इसकी आपके पास क्या दलील है। तो सरवर आलम जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अद्दलील अला मा अद्दई, कि मेरे इस दावे की जो दलील है रुया का, तेरा वो ख्वाब है, रईतहा बिश्शाम, जो तूने मुल्के शाम में देखा था, फअसर रहा मिनल कायनाती कुल्लिहा, जिसको तूने पूरे कायनात से छुपाया था, फअखबरनी अल्लाह ताला, अल्लाह ताला ने उस ख्वाब की मुझे खबर दे दी। जी उठे मुर्दे तेरी आवाज से, जी उठे मुर्दे तेरी आवाज से, फिर जरा मुतरिक उसी अंदाज से। नबी सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि उस ख्वाब की खबर तूने किसी को नहीं दी थी और अल्लाह ताला ने मुझे उसकी खबर दे दी। अब आप तसव्वुर करें एक बात को, सारे आलम से छुपाए। इंसान कभी न कभी अपने बहुत खास दोस्त से कह देता है, कभी बीवी से कह देता है, लेकिन अबू बकर सिद्दीक रज़ियल्लाहु ताला ने उस ख्वाब को सारी कायनात में किसी को नहीं बताया था। तो आप सोचें कि जिस ख्वाब को इतना छुपाया और उस ज़बान नबूवत से जब ये निकले तो कल्ब की क्या कैफियत होगी। हजरत हाजी साहब रहमतुल्लाह अलैह के शेख पहले कादरी सिलसिले के थे, हाजी इमदादुल्लाह साहब मुहाजिर मक्की रहमतुल्लाह अलैह। शेख का इंतकाल हुआ, 3 बरस तक शेख के तलाश में सरगर्दा रहे। इसी स्ना में इसी दौरान में ख्वाब भी देखा था, अरे देखो ये क्या कर रहे हैं, बेटा सो रहे हो तो साइड पे चले जाओ, अगर नींद आ रही है तो इधर चले जाओ, अपना सर मत झुका। तो इसी स्ना दौरान में ये ख्वाब देखा कि नबी सल्लल्लाहु अलैहि वसल्लम एक मजलिस में तशरीफ फरमाए, आपके करीब में नूरानी चेहरे में वाले बुजुर्ग बैठे। नबी सल्लल्लाहु अलैहि वसल्लम ने हाजी इमदादुल्लाह साहब रहमतुल्लाह अलैह का हाथ पकड़कर उनके हाथ में दे दिया, कुछ फरमाया नहीं। अब वो तलाश में कि कौन है, तब मालूम चला के तलाश में थे कि एक बुजुर्ग हैं लोहारी में झिंझाना के रहने वाले, उनका नाम हजरत मियां जी नूर मोहम्मद साहब रहमतुल्लाह कुद्दस सिर्रहु। तो ये वहां पर मालूम चला पहुंचे, जब पहली मुलाकात को हाजिर हुए तो जो मियां साहब पर नजर पड़ी कल्ब की कैफियत अजीब हो गई, दिल की हालत अजीब हो गई, क्योंकि वही बुजुर्ग थे जिनको ख्वाब में देखा। अब बर्दाश्त नहीं हो रहा, कैसे दरख्वास्त पेश करें कि मुझे बैत फरमा दें। आखिर हिम्मत करके अरज किया कि हजरत आपसे बैत की दरख्वास्त करनी थी कि मैं बैत होना चाहता हूं अपनी इस्लाह के लिए। मियां साहब ने क्या फरमाया, फरमाया अरे मियां ख्वाबों का क्या एतबार, ख्वाबों का क्या एतबार। आप सोचें वो चीज जो ख्वाब में किसी को ना बताई हो और मियां जी रहमतुल्लाह ने फरमा दें कि अरे मियां ख्वाबों का क्या एतबार, क्या आलम होगा कल की कैफियत का। बस तब तो तड़प के रह गए, कदमों में गिर गए कि हजरत एहसान फरमा दें। खैर हाजी मियां साहब ने शफकत फरमाई। तो सोचे क्या नजर ना मुझ पर डाली जाएगी, क्या मेरी फरियाद खाली जाएगी, बेसवाली भी ना खाली जाएगी, हर बात आंखों से पा लेता। शेख पीने का इरादा तो करें, शेख पीने का इरादा तो करें, हौज़े कौसर से मंगा ले जाएगी, मांगे तो सही, मुरीद वो ज़र्फ़ लेकर तो आए। उस मकाम सिद्दीकियत की, अब शेख के पास विलायत सिद्दीकियत की बोतल मौजूद है, उसके पास उसका जाम है, किसको पिलाएगा, मांगने वाले को देगा ना, जाम तो है उसके पास लेकिन लेने वाला लेगा ना। या कभी कभी शेख खुद भी देता है लेकिन उस देने पर, उस देने के लिए फिदाकारी का एक जज्बा और एक फिदाकारी की दास्तान होती है, उस दास्तान के बाद वो चीज मिलती है। लगा हो सकता है शेख के पास वो जामे सिद्दीकियत हो, लेकिन उस फिदाकारी के जज्बे पर। तो हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला क्या कैफियत, दरअसल उस कैफियत का नतीजा ही होगा, फौरन पढ़ा अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्नका मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, और फआनकनि गले लग गए, लिपट गए, वकब्बल बैन आइनी और माथे का आंखों के दरमियान बोसा लिया खुशी के मारे। ख्वाब असल में ख्वाब ये था कि दुश्मन के शाम में ख्वाब देखा, चांद की गोद में आ गया, वहां पर बुहैरा रायत थे, उनसे जाकर जिक्र किया तो उन्होंने पूछा कि कहां गए हैं, मक्के शरीफ का, और करते क्या हो, तिजारत फेशन का शुक्र था, तिजारत इस कबीले कुरैश का तफर। उस दुहैरा रायत ने विरासत से पंग कहन करीब तुम्हारे शहर में एक नबी मबूस होने वाले, अंत तकून वजीर हो फी हयाती व खलीफत हो बाद वफात, के उनकी हयात मुबारक में तुम उनके वजीर बनोगे और बाद निसाल पर्दा फरमाने के बाद उनके तुम खलीफा बनोगे। रावसी कहते हैं कि चूंकि अब देखिए यानी नजर भी अजीब, रावसी कहते हैं कि चूंकि ख्वाब था इसलिए वो खलीफा बने। मैंने कहा अच्छा मैं कह रहा हूं कि तुम 5 साल बाद मुल्क के सदर बनोगे, अब ये जुमला लिख लो और बंद के दिखा दो, ठीक है ना। फिर कोई आदमी कह दे कि तुम बादशाह बनोगे सदर बनोगे तो बंद के दिखा दो। ये तो तकवीनी इंतजाम थे, अगर सिर्फ कहने से कोई बच जाता तो कुछ भी हो सकता था, लेकिन कहना कहा नहीं गया था, कहलवाया गया था, गोया के बयाने का फैसला था जो कि ऊपर से। तो जज्ब की ये दौलत हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला लहजा मेरे शेख फरमाया करते थे इस जज्ब को अल्लाह से मांगो कि अल्लाह हमें अपना जज्ब अता फरमा दीजिए, क्योंकि मेरे शेख फरमाते थे कि ये जज्ब वो दौलत है कि एक मरतबा जिसको अल्लाह अपना बना लेते हैं अपनी तरफ खींच लेते हैं फिर कभी वो बदबخت और शकी नहीं होता। और यही उस हदीस शरीफ के माने हैं कि इन नफी अयाम दहर नफहा, नबी सल्लल्लाहु अलैहि वसल्लम का इरशाद कि तुम्हारे दिनों रात में नफहात अल्लाह ताला की तजल्लियात अत तजल्लियात मुकर्रबात, हकीम उम्मत का तर्जुमा है, मुकर्रब तजल्ली जो बंदे को अल्लाह ताला का मुकर्रब यानी करीब फरमा देते वो तुम्हारे दिनों रात में फरमाते हैं फतार रसूलल्लाह उसको तलाश करो लअल्लहु अन तुसीबकुम नफातन मिन्ना, शायद कि तुम में से एक उस तुमको भी मिल जाए वो तजल्ली, तो फिर नतीजा यह निकलेगा फला तशऊना बादहा अबदा, फिर उसके बाद तुम कभी बदबخت और शकी नहीं हो। उस तजल्ली की यह बरकत। और मेरे मुर्शिद फरमाते हैं कि यही वो तजल्ली यही जज्ब की तजल्ली है कि इस तजल्ली के बाद फिर कभी बदबخت और शकी नहीं हो। दादा अल्लाह ताला से जज्ब मांगे कि अल्लाह मुझे अपना बना लीजिए, एक दफा अल्लाह ताला फैसला फरमा लेंगे آہ میرے مرشد فرماتے ہیں کہ اگر کسی بلی کی گردن میں پٹا ڈلا ہو کہ یہ وزیر اعظم کی بلی ہے, کیا قصائی کی مجال ہے کہ اس کو بغدہ دکھا دو؟ وہ جو ٹوکا جس سے ہڈی کاٹی جاتی نا, قصائی دکھا سکتا ہے؟ چھری بھی دکھا سکتا ہے اگرچہ وہ گوشت پہ کتنا ہی منہ مار دے, مجال ہے؟ فرما رہا ہے ایسے جس کے اللہ تعالی جس کے دل کو اپنا بناتے ہیں, جس کو اپنا بناتے ہیں, اپنے قرب اور تعلق اور محبت کی دولت عطا فرماتے ہیں, پھر شیطان اور نفس سارے عالم کی گمراہ کن ایجنسیاں, سارے عالم کی عریانی اور لیلائے کائنات اور مجانین عالم اور سارے عالم کا مال و دولت, یہاں تک کہ اگر وہ خود بھی چاہے کہ میں اللہ کے اس راستے سے ہٹ جاؤں, فرمایا وہ ہٹے گا کیونکہ اس کو اللہ نے اپنا بنا لیا, پھر جانے نہیں دے. اس لیے میرے مرشد ایک بات اور فرمایا کرتے ہیں, فرماتے دیکھو اللہ کے رستے میں اللہ تعالی کی یاد میں رویا بھی کرو اور آنسو اللہ تعالی کے خزانے میں ڈپازٹ کروا دو. اور یہ صرف ڈپازٹ نہیں ہے بلکہ سیکیورٹی ڈپازٹ ہے. جو سیکیورٹی ڈپازٹ ہوتا ہے تو پھر اس وہ تحفظ کا گویا کہ تو وہ محفوظ رکھتا ہے. کیا مطلب؟ کبھی یہ بندہ اپنی نالائقی کی ہے طبیعت کی میلان, نفس کے میلان کی وجہ سے اگر غیر کی طرف جائے گا تو اللہ تعالیٰ اس آنسو کو بہانہ بنا کر اسے اپنی طرف کھینچ لیں گے, جانے نہیں دیں گے اسے کہ تو کہاں جاتا ہے, تو تو ہمارا ہے. اس لیے فرماتے تھے جذبہ, تو فرماتے نبی صلی اللہ علیہ وسلم تلاش کرو اس کو. اب تلاش کہاں کریں؟ بخاری شریف کی جو حدیث پڑھی جس میں فرشتے کے گھومتے رہتے ہیں, سوال کرتے ہیں کون لوگ بیٹھے ہیں, اللہ تعالیٰ ہم سے پوچھتے ہیں کیا مانگ رہے ہیں, کیا کس چیز سے پناہ مانگ رہے ہیں. اللہ یمجدونک یسبحونک یحمدونک یکبرونک, آپ کی تسبیح آپ کی بڑائی آپ کی حمد و تعریف کر رہے ہیں, آپ کی بزرگی بیان کر رہے ہیں, آپ کی تقدیس بیان کر رہے ہیں. دیکھا ہے اس کیا مانگ رہے, جنت مانگ رہے, دیکھیے کس چیز سے پناہ مانگ رہے, جہنم سے, دیکھیے نہیں. اگر دیکھ لیتے, اگر ہم ان کو دیکھ لیتے تو مر ہی نہ جاتے, اگر ہم ان کو دیکھ لیتے تو کیا مر ہی نہ جاتے. نگاہ اول ہی اے دل نگاہ واپسی ہوتی. تو اللہ تعالیٰ فرماتے ہیں فرشتوں تم گواہ رہنا, میں نے سب کو بخش دیا. فرشتے کہتے ہیں کہ اللہ نے یہاں پر تو ایک شخص ایسا بیٹھا تھا, انما جاء لحاجت, وہ کسی اس لیے نہیں تھا کہ میں بھی اللہ والا بنوں گا, میں بھی دین سیکھوں. انہوں نے کہا یار چلو ٹائم پاس کرو, چلو یا کسی کے پیچھے چل کے آئے. انما جاء لحاجت, وہ تو آئے اپنی حاجت سے, اس کا یہ مقصد ہی نہیں تھا کہ میں اللہ والا بنوں گا, مجھے مغفرت ملے گی, میں اللہ والا بنوں گا. تو اللہ تعالیٰ کا ارشاد ہوتا ہے, نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ ہم الجلسا لا یشقا جلیس, یہ اتنے پیارے ہیں کہ ان کا ہم نشین, ان کا جلیس, ان کے پاس کے بیٹھنے والا بدبخت اور شقی بھی ہوتا. میرے مرشد فرمایا کرتے تھے دیکھو اس حدیث شریف میں سرور عالم صلی اللہ علیہ وسلم نے فرمایا اللہ کے جذبی تجلیات کو تلاش کرو, وہ تجلیات صحبت اہل اللہ سے مل جائے گی. لہذا تجربہ یہ دیکھا کہ صحبتوں سے جو دینی ترقی اور قرب ہوتا ہے اور قلب مجلا مصطفیٰ اور مزکیہ بنتا ہے, وہ اپنی عبادات سے اپنی چیز سے وہ کیفیات اور وہ تعلق معاملہ نصیب ہے اور تیز رفتار. اس لیے ہمارے بزرگوں نے فرمایا اللہ والوں کی صحبت ہو, بیٹھا کرو ان کی صحبت ہو کہ ہم اللہ والے بن جائیں. ایک دفعہ اللہ کا جذب دیکھو, مال و دولت ہوگا, بادشاہت ہوگی, بہت ساری لیلائیں ہوں گی, فلمیں, बदमाशियां, ये खा लिया वो खा लिया, ये पहन लिया वो पहन लिया, आखिर कब तक। लेकिन अल्लाह ताला की मोहब्बत और ताल्लुक वो चीज है कि मरने के बाद भी वो दुनिया से चला जाता है लेकिन हम उसकी मोहब्बत दिलों में कायम रखते हैं। तो सुल्तान इब्राहिम इब्ने अदम अल्लाह ताला ने उनको जज्ब अता फरमाया, वो भी कैसे, शाही महल में थे, दिल में अल्लाह ताला तड़प डाल देते हैं। एक दफा अपने महल में थे तो शाही बाला खाना यानी छत आवाजें आई, कुछ आवाज लगाई कि कौन, तो जवाब आया कि हम ऊंट तलाश कर रहे हैं, आला सतह छत पर ऊंट तलाश कर रहे हैं। बादशाह हंसे, उसने कहा जी शाही बाला खाने पर यानी शाही महल की छत पर ऊंट का क्या काम। देखो ऐसे मत बैठो, कोई और तरीके से बैठो, ऐसे मत बैठो, शाही बाला खाने पर ऊंट का क्या काम। वो मर्दे गैबी थे, उन्होंने कहा जब शाही बाला खाने पर शाही छत पर ऊंट नहीं आ सकता तो तुम्हारे इस असबाब गफलत में अल्लाह भी नहीं मिल सकता। बस चोट लग गई, अब तड़पने लगे क्या करूं। अब बादशाहत जंजीरें पकड़ती है, इसीलिए बाज़े मर्तबा दीन का काम भी सूरतन वो अपनी इस्लाह में रुकावट बन जाता है कि जी मैं तो बहुत काम कर रहा हूं, लहजा दीन सीखने खुद नहीं जाता। अर्ज कर चुका हूं, मेरे शेख फरमाया करते थे एक दुकानदार माल बेचता रहता है, होलसेल से खरीदने नहीं जाता, दुकान चलेगी इसकी, या होलसेलर सप्लाई दे रहा है तमाम रिटेल वालों को, फैक्ट्री से रास्ता नहीं रखता, इसका डिप्पू चलेगा। तो अजीब पप्पू है ये कि अल्लाह वालों के पास जाकर अपनी इस्लाह नहीं कराता, अपना माल वहां से नहीं लेता, तो ये माल देगा क्या से? इसलिए अगर सोहबतों से गाफिल रहा, इसलिए हजरत फरमाया करते थे अगर शेख भी है जो कि इस्लाह कर रहा है, खानकाह भी चला रहा है, लेकिन वो अपने शेख से रابطہ नहीं रखेगा तो फरमाया नतीजा ये होगा कि जो बरकतें हैं वो खत्म हो जाएंगी। अगरचे दीन का काम तो बहुत बड़ा होगा, लिहाजा देख लीजिए मेरे शेख फरमाया करते थे मसाजिदें भरे नहीं हमारे, हमारे मदारिस भरे हुए, हमारे तबलीगी मराकज भरे हुए, हमारी खानकाहें भरी हुई, हज उमरा में लाखों लाखों आदमी अब तो पूरे साल रहते हैं। लेकिन हम तो फरमाते हैं कि कितने लोग इतने से जो अल्लाह वाले हैं, इसलिए फरमाया करते थे कि इबादत के साथ गुनाह ये तो फासिक का भी काम है। एक आदमी दाढ़ी नहीं रखता, नमाज पढ़ता है, हज उमरा भी करता है, तबलीग में भी जाता है, बुजुर्गों की सोहबत में भी बैठता है, मदारिस को चंदा भी देता है, ज़्यादा फरमाया कि फर्क यही है कि इबादत जो वो चीज है, इबादत वो चीज है कि फुसाक और उशाक दोनों करते हैं, यानी वो इबादत गुजार है, गुनहगार इबादत गुजार है, हज उमरा भी शरई पर्दा नहीं करता, शलवार टखने से नीचे है, जकात नहीं देता, कितने कितने ऐसे, लेकिन यहां तक कि शराबी भी है, लेकिन हर साल हज भी है उमरा भी है, तहज्जुद नहीं छोड़ते, शराब भी तहज्जुद भी, जिना भी तहज्जुद भी।
ऐसे। लेकिन ये शख्स वली अल्लाह है और यकीन जाने जब रोजा मुबारक पर हाजिरी देता है तो जिस तड़प से ये रोता है ऐसी तड़प से वो उलमा अल्लाह वाले भी नहीं रोते जैसी तड़प से ये रोता है। लेकिन क्या ये इसकी तड़प मकबूल है इन गुनाहों के साथ? सिर्फ रोना ही अगर मकबूल हो, रोना नेमत है और बहुत प्यारी और अजीब शान नेमत है। लेकिन एक बच्चा रो रहा है, रोता है, बाप की मानता नहीं है और बाप की मोहब्बत में रोता बहुत है, तो बाप उसको अपना मुकर्रम बनाएगा? और एक बच्चा मान लो उसके आंसू नहीं आते लेकिन बाप की हर बात मानता है, बाप की नजर में ये बच्चा होगा कि नहीं होगा? लेकिन रोना नेमत है और शौक नबूवत है सल्लल्लाहु अलैहि वसल्लम, ये शौक मांगा नबी सल्लल्लाहु अलैहि वसल्लम। लेकिन मेरे मुर्शिद जिस बात की तरफ तवज्जो दिला रहे हैं, जो शौक शरीयत है वो ये कि इबादत बहुत अच्छा है, लेकिन ये इबादत आशिक भी करेगा फासिक भी करेगा, लेकिन तरके मासियत गुनाह से बचना ये गिजा या औलिया है। लहजा अगर एक गुनाहगार भी तकवा की गिजा खा ले तो फिर कहां रहा, वो भी वली अल्लाह बन गया। गुनाह से बचने का गम उठाना, गुनाह से बचने की तकलीफ को बर्दाश्त करना, ये गिजा या औलिया है। ये नहीं कि कोई हसीन सामने आई तो कनखियों से देख लिया कि शक्ल कैसी कि बायजीद बुस्तामी भी शर्मा जाए, लेकिन बदनजरी नहीं छोड़ते। इसलिए फरमाया कि तकवा गुनाह से बचना, और अल्लाह ताला ने ये रमजान शरीफ के लिए खसूसियत रखी कि रमजान शरीफ के रोजे अल्लाह ताला ने तकवा के लिए रखे, और साथ में ये भी फरमा दिया देखो बहुत थोड़े से दिन है, अय्यामम मअदूदात, थोड़े से दिन है, इनको ऐसे गफलत में ना गुजार देना। इसकी दो तकरीर हो गई, एक तकरीर तो ये हुई यार मियां क्या घबरा तो 30 दिन वो तो रखना पड़ेगा, एक महीना, अरे थोड़े से दिन है गुजर जाएंगे। एक तकरीर तो ये हुई ना कि इंसान होगा कि मैं रोजे रखूंगा, एक महीना, अरे मियां अय्यामम मअदूद, थोड़े से दिन की बात है। एक तकरीर ये हुई, दूसरी तकरीर ये, थोड़े दिन है फायदा उठा लो, इसमें तकवा दिल नर्म होता है, जैसे लोहा लोहे को आग में डाला लोहा नर्म हो गया, उससे जल्दी से चाकू बना ले, जो चीजें बनानी है बना ले, सख्त हो जाएगा, चोट मारे उस पर, कितना ही उसको लोहे से पीटे हथौड़े से पीटे लोहा मुड़ता नहीं है बल्कि चिंगारी निकलती है। इसी तरीके और लोहा अगर के आग में चला जाए कूद कर, खुद चाकू नहीं बन सकता, कुछ नहीं बन सकता उससे, दरवाजा खिड़की ग्रिल नहीं बन सकती जब तक लोहार के हाथ में ना हो। उसी तरह से रमजान शरीफ के तकवा में जब दिल नरम हो गया, इसको किसी अल्लाह वाले के हाथ में दे दे, अपने दिल को किसी अल्लाह वाले को फरोख्त कर दे, बेच दे, किस लिए, इसको बना के दे दो, मुआहदा कर लो कि दिल ले लो बना के दे दो। अल्लाह ताला की मोहब्बत और ताल्लुक का गुलिस्तान बना दो उसको। दिल गुलिस्तान था तो हर शय से टपकती थी बहार, दिल गुलिस्तान था तो हर शय से टपकती थी बहार, दिल बयाबा हो गया आलम बयाबा। लिहाजा इस दिल को दे दे, जमा करवा दिए तो वो अल्लाह वाले हैं, इसको दिल साजी करते हैं, दिल साजी, दिल को अल्लाह ताला की मोहब्बत के काबिल बनाते हैं। और उसकी काबिलियत की डिग्री क्या है कि ये अब सबसे ज्यादा अपने को नाकाबिल और नालायक समझेगा सबसे ज्यादा। वो कैसे कि इस दिल को कैसे काबिल बनाते हैं, दिल को तोड़कर। ये टूटा हुआ दिल अल्लाह ताला के काबिल बनता है, ये टूटा हुआ दिल ये अल्लाह ताला के काबिल बनता है। कल्ब शिकस्ता, इसलिए मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं मीर मेरे दिले शिकस्ता में, मीर मेरे दिले शिकस्ता में जामो मीना की है फरावान, अल्लाह ताला की मोहब्बत और ताल्लुक की शराब की फरावानी मेरे टूटे हुए दिल में। इसलिए टूटे हुए दिल से जो अल्लाह ताला का कुर्ब और एहसास मिलता है वो अपनी ख्वाहिश को बाकी रखने से नहीं मिलता। इसलिए थोड़े दिन है, अब देखिए दूसरा अशर खत्म होने का, अभी मस्जिद आबाद होने वाली, वैसे तो आबादी है, अब एतिकाफ मुतकफीन हजरात मस्जिद में आने वाले हैं, सुन्नत मुअक्कदा अलल किफाया। लेकिन कितनी अजीब बात है, जिंदगी गुजर जाए मुसलमान एक मरतबा भी सुन्नत अदा करता है, एक मरतबा एक मुसलमान सुना एक दफा तो अदा करे सुन्नत, जिंदगी गुजर जाए एक मरतबा भी ये सुन्नत अदा नहीं की, कैसी अजीब बात है। लहजा एहतिकाफ नबी सल्लल्लाहु अलैहि वसल्लम एहतमाम से तकरीबन हर बरस आपने ये एहतिकाफ फरमाया, और हमारे बुजुर्गों ने फरमाया कि असल में ये लैलतुल कद्र की तलाश में था। लहजा एक आदमी मालिक जिसने जो खालिक लैलतुल कद्र है उसके दरवाजे पर आकर पड़ गया, महरूम रह गया। अब एक आदमी तो है सेठ साहब रमजान में ज़कात बांटते हैं, सेठ साहब और सारे मुल्लाओं को लाइन से खड़ा करते हैं। अब कुछ तो है वो दरवाजे के बाहर खड़े हो गए, कब तक खड़े रहेंगे, और एक को सेठ साहब ने अपने घर में बिठा दिया, फर्क है कि नहीं। तो इसीलिए जो अल्लाह ताला के घर में आकर ठहर गया ये सो भी रहा होगा तो शबे कद्र से और लैलतुल कद्र से महरूम हो गया। इसलिए जिंदगी में एक मरतबा तो एतिकाफ कर लें, दस दिन, दस दिन की क्या, लेकिन ये दस दिन कीमती बन जाए तो लैलतुल कद्र एक मरतबा मिल गई तो 1000 महीने से ज्यादा खैरुम मिन अल्फ शहर, 1000 महीने से ज्यादा जो तकरीबन 83 बरस बनते हैं 83 ईयर्स से ज्यादा इबादत का जो सवाब मिलेगा और जिसको एक से ज्यादा दफा मिल जाए। इसलिए मेरे शेख हजरत मौलाना मजहर साहब दाम बरकातों ने फरमाया कि इस क़यामत के दिन बाज़े लोगों की उम्र इबादत के एतबार से 1000 साल से भी ज्यादा होगी, क्योंकि उनको लैलतुल कद्र कई दफा मिली होगी, उन्होंने फायदा उठाया। और इसका सबसे बड़ा फायदा यह है उठाने का, गुनाह छोड़ खुद बखुद मिल जाए, ये ऐसी चीज। एक आदमी सो भी रहा है अगर गुनाह नहीं करता ये लैलतुल कद्र से महरूम नहीं रहे, और एक आदमी गुनाह के साथ इबादत भी करता तो बावजूद इसके सामने की दौलत के ये महरूम रहे। इसलिए ये एतिकाफ की जो इबादत है मुसलमान कम से कम साल में एक दफा तो करे ना, जिंदगी में एक दफा तो करे ना, कि सारी जिंदगी उतरता है, ये कोई हज उमरा तो नहीं जिस पर माल खर्च करना पड़े। जो हज उमरा में तो इस्तेदात है माल की शर्त है, इसमें तो माल की शर्त नहीं है। जिंदगी में एक मरतबा तो एतिकाफ है, ये 10 रोज 21 की शब यानी 20 का रोजा खत्म होने से पहले मस्जिद में हाजिर हो जाए कि अल्लाह बिस्तर लगा दिया है तेरे दर के सामने, बिस्तर लगा दिया है तेरे दर के सामने, बिस्तर लगा दिया, बस अब आप मुझे अपना बना लीजिए, कुछ नहीं, बस मैं आपको बनने के लिए आया। तो सुल्तान इब्राहिम इब्ने अदम रहमतुल्लाह अलैह को जब वो कैफियत तारी अल्लाह की मोहब्बत की, अब बादशाहत अच्छी नहीं लगी, लिहाजा आधी रात को सल्तनत से निकले, फकीरी का लिबास पहन। मेरे मुर्शिद फरमाते हैं कि उस वक्त आलम यह था कि जिसमें शाही आज गुदड़ी पोश है, फकीरी का लिबास पहन रहा है, शाही जिस्म पर अल्लाह ताला की मोहब्बत का आलम है कि फकीरी का लिबास है, जिसमें शाही आज गुदड़ी पोश है और जाहे शाही फक्र में रू पोश है। क्यों? फक्र की लज्जत से वाकिफ हो गई, फक्र की लज्जत से वाकिफ हो गई, जाने सुल्तान जाने आरिफ हो गई। पहले तो बादशाह, लेकिन बादशाह की जो बादशाहत है वो हवा, इसलिए मेरे मुर्शिद फरमाते थे बादशाह के तो माने ही है बाद माने हवा, बाद माने हवा, यानी इनकी हवा बादशाहत हवा पर, आज तख्त पर है कल तख्ते पर चढ़ते, और फिर अगर तख्त पर बैठे भी हैं तो अपोजिशन का डंडा नीचे से घुसता रहता है तख्त के नीचे से, इसीलिए उनका याद होता है कि आह मेरे शेख का शेर है कि शाहों के सरों में ताजे गरां से दर्द साक्षर रहता है। वो डॉक्टर से कहते हैं कि पेनाडॉल की गोली दे दो कि मेरे सर में दर्द है, तो डॉक्टर कहता है तुम इतनी डॉल को क्यों देखते हो, इतनी गुड़ियाओं को क्यों तुम देखते हो कि तुम्हारे सर में दर्द है, इन गुड़ियाओं से नजर बचाओ और सोचो यही गुड़िया जब गुड़िया बन जाएगी, लहजा जो इस गुड़िया को देखेगा जो इस डॉल को देखेगा उसको पेनाडॉल खानी पड़ेगी, फिर पेनाडॉल भी अपना सर छोड़ देगा। लहजा क्या फरमाया कि शाहों के सरों में ताजे गरा से भारी ताज है और अपोजिशन का डंडा है, शाहों के सरों में ताजे गरा से दर्द साक्षर रहता है और अहले वफा के सीनों में एक नूर का दरिया बहता है, और उस नूर से न सिर्फ ये कि खुद मस्त होते हैं बल्कि उनके पास के बैठने वाले भी मस्त होते हैं, क्योंकि वो जो नूर होता है वो ऐसी चीज है जो अपनी जगह पर महदूद रह नहीं सकता, नूर अपनी जगह पर महदूद रह नहीं सकता। इसकी दलील देखिए, मेरे मुर्शिद ने फरमाया कि देखो ये बल्ब लगा है, वो बल्ब ऊपर 12 फीट ऊपर तकरीबन लगा है, लेकिन उस बल्ब की रोशनी उस बल्ब तक महदूद नहीं रहती बल्कि दूर दूर तक सफर करती है। लगा नूर की खासियत है सफर करने की, जैसे एयर कंडीशन की ठंडक होती है, एयर कंडीशन की ठंडक, एक किसी कमरे में एयर कंडीशन चल रहा हो उसका दरवाजा बंद हो, आप उस कमरे के बाहर खड़े हो जाएं तो आप बता सकते हैं कि कमरे में एयर कंडीशन चल रहा है, मुझे ना पता चलता है कि इस कमरे के अंदर एयर कंडीशन चल रहा है, क्योंकि उसके जो छोटे छोटे रास्ते बने होते हैं उसमें से भी ठंडक बाहर आ रही होती और बाहर वालों को पता चलता है अंदर एयर कंडीशन चल रहा है। और अगर आप मदीना मस्जिद शरीफ जाएं और मक्के शरीफ हाजिर दें तो बाब मलिक फहद और मस्जिद नबवी के एयर कंडीशन उन्होंने जो लगाया वो मस्जिद के अंदर के लिए लगाया, बाहर के लिए तो नहीं लगाया, उनकी नियत तो अंदर की होगी, लेकिन दरवाजे के पास दूर तक ठंडक आ रही होती, इसलिए कितने ही लोग बाहर बैठ जाते, गर्मी खूब है 40 डिग्री गर्मी, लेकिन जितनी दरवाजे के करीब होगा, एयर कंडीशन अंदर लगाया है और नियत भी अंदर की है, लेकिन दरवाजे के बाहर 20-25 फीट तक और उससे भी ज्यादा वो ठंडक जा रही होती है। मेरे मुर्शिद फरमाते हैं, इसी तरह जो लोग गुनाह छोड़कर अल्लाह की याद का एयर कंडीशन अपने दिल में चलाते हैं, तो उनके कल्ब का सुकून, उनके कल्ब की ठंडक, उनके कल्ब के द्वारा वो दूर दूर तक जाते हैं और पास बैठने वालों को भी ठंडा कर देते हैं। यही वजह है कि इंसान किसी अल्लाह वाले के पास जाकर बैठे, कुछ ना करे, तावीज न ले, कुछ ना करे, खामोश बैठ जाए, थोड़ी देर में अपने दिल को देखेगा ऐसे कि जैसे किसी गर्म दिल पर, बल्कि यूं समझे वो गर्मी है हिजरा, वो गर्मी है हिजरा, हिजर कहते हैं जुदाई को, जुदाई की गर्मी, दिल बेचैनी बेचैन कि बंदा अल्लाह से दूर, गुनाह करके बंदा अल्लाह ताला से दूर हो गया, उससे कल परेशान रहता है। वल्लाह गुनाहगार, गुनाहों में कभी उसको चैन और सुकून मिल नहीं सकता, अगर चाहे कितना एयर कंडीशन में बैठे, कितने शानदार उसके पास गाड़ी हो, लिबास हो, मकान हो, लेकिन वल्लाह सुबह वल्लाह वो चैन पा नहीं सकता। और उसकी सबसे बड़ी दलील उसका अपना दिल है, वो खुद बताएगा कि मेरा दिल परेशान है, बेचैन, सुकून नहीं मुझे। इसलिए फरमाए वो गर्मी है हिजरा, जुदाई की गर्मी के, बंदा गुनाह करके अल्लाह ताला से दूर हो गया, अब उसका दिल गर्म रहता है, बेचैन रहता है, परेशान रहता है। अब उसने क्या किया इस परेशानी में, उसका दिल मुतवज्जे हुआ, उसने कहा या अल्लाह मुझे माफ फरमा दे, या अल्लाह मुझे माफ फरमा दे, तौबा की तरफ उसका दिल रुजू हुआ, अल्लाह ताला की याद की तरफ रुजू हुआ। बस जैसे ही रुजू, नदामत कल्ब में आई, उसकी आंख में आंसू आए, दिल में ठंडक आ गई, वो गर्मी है हिजरा, वो तेरी याद की खुनकी, ये हजरत का शेर है, वो गर्मी है हिजरा, वो तेरी याद की खुनकी, ठंडक, तेरी याद की ठंडक, वो गर्मी है हिजरा, वो तेरे याद की खुनकी, जैसे तपती धूप में, जैसे तपती धूप में साया नजर आए, मुसाफिर जा रहा, गर्मी गर्मी, साया नहीं है, तेज गर्मी है, उसको साया मिलता है, कैसे खुशी होती है। उसी तरह से गुनाहों में बंदा जब अल्लाह ताला से तौबा करता है, अल्लाह ताला की तरफ बढ़ता है नेक आमाल के जरिए से, तो उसके दिल को ऐसी ठंडक, सुकून और इत्मीनान मिलता है। यह अल्लाह ताला ने अपनी याद में असर रखा। तो सुल्तान इब्राहिम इब्ने आदम आधी रात को चले सल्तनत छोड़कर, बाज़े लोग समझते हैं शौक पैदा होता है कि चलो यार तुम भी अल्लाह वाले बन जाए, लेकिन ये जो बादशाह छोड़नी पड़ती है, तो सुल्तान इब्राहिम इब्ने आदम ने तो बादशाह छोड़ी और मुझे अपनी मालदारी छोड़नी पड़ेगी, क्योंकि बाज़े लोगों के जहन में ये इश्काल होता है, ये बात होती है कि साहब गोया अल्लाह वाला बनने के लिए गरीब बनना पड़ेगा, सूखी रोटी खानी पड़ेगी, फटे पुराने कपड़े पहनने पड़ेंगे, तभी हम अल्लाह वाले बन सकते हैं। हम अपनी मालो दौलत के साथ अल्लाह वाले कैसे बने? तो इसका जवाब यह है कि सुल्तान हजरत सुलेमान अलैहिस्सलाम नबी थे, सही ना जनाब, बादशाह भी थे, नबी भी थे और बादशाह भी थे। जब बादशाहत के साथ नबूवत जमा हो सकती है, तो मालो दौलत के साथ अल्लाह ताला की दोस्ती और विलायत क्यों नहीं जमा हो सकती? اللہ تعالیٰ کی دوستی اور ولایت کی جو شرط ہے وہ غریبی نہیں ہے. کیونکہ ایک آدمی غریب ہے, گناہ کر رہا ہے, گناہ کی اسکیمیں بناتا ہے, اور اس اسکیم یہ بناتا ہے کہ اگر میرے پاس پیسہ آ جائے تو میں بھی ایل سی ڈی ٹی وی خریدوں گا 60 inch کا, اور میں بھی گناہ یہ کروں گا وہ کروں گا. تو یہ ظالم اپنی غریبی کے ساتھ, غریبی کے ساتھ یہ پکا دنیا دار اور نافرمان ہے. اور ایک مالدار ہے, اللہ نے اسے مال دیا, اس مال کو وہ اللہ تعالی کی نافرمانی میں نہیں لگاتا. کتنے مالدار ایسے ہیں جو مالدار ہونے کے باوجود جن کے گھروں میں ٹی وی نہیں ہے, کیا وہ خرید نہیں سکتے؟ ایسے بھی خرید سکتے ہیں کہ پورے گھر کو ہر کمرے میں دو دو ٹی وی بھی رکھ سکتے ہیں, لیکن کیوں نہیں رکھتے؟ اللہ تعالی کی نافرمانی. زکات کی ادائیگی کا وقت آیا, زکات بر وقت ادا کر دی. اپنے مالداری کو مال کا حق ادا کرتا ہے, اگرچہ اپنے بیٹے یا بیٹی کی شادی میں یہ بہت کچھ رسومات کر سکتا تھا, لیکن دنیا کو دکھا سکتا تھا, دیکھو میں کتنا مالدار ہوں. اس نے کہا بھائی سنت کے مطابق شادی کریں گے, ہاں اگر کسی کے ملنے والے زیادہ ہیں تو بے شک وہ بڑا ولیمہ بھی کر سکتا ہے, لیکن اس لیے سے نہیں کہ لوگ کہیں گے کہ ہمارے ولیمے پہ 20 بکرے پکے تھے. بھائی اس کے ملنے والے زیادہ ہیں. اور اس کی دلیل یہ ہے کہ مالدار اپنے ولیمے پر 10 ڈشیں نہ بنائے, 10 ڈشیں نہ بنائے کہ پتا چلے گا جی ہم مالدار ہیں اس لیے لائن لگا دی ڈش کی بھی جس میں فش بھی ہے. اس نے کیا, اچھا کھانا پکوایا, ایک دو کھانے پکوا لیے, تو بازے سالن کھاتے ہیں, اس نے کہا چلو بازے چاول کھاتے ہیں, دونوں بنا دو, جس کی جو طبیعت ہوگی وہ اپنی طبیعت سے کھا لے گا, اس میں کوئی حرج نہیں ہے, یاد رکھیے. ہو گیا سر. تو مالدار اپنی مالداری کو اللہ پر فدا کر سکتا ہے, وہ کیسے, نافرمانی نہ کرے, اس کو غریب ہونے کی ضرورت نہیں ہے, اور یہ مطلوب بھی نہیں ہے. ایک آدمی اچھا لباس بھی پہن سکتا ہے, شریعت نے اس کو منع نہیں کیا, وہ اچھا لباس پہنتا ہے لیکن اس لباس سے اپنی قیمت نہیں لگاتا. میرے مرشد فرماتے ہیں اگر لباس میں عزت ہوتی, اگر لباس میں عزت ہوتی تو تم جب سوتے ہو تو کرتا اتار کے سوتے ہو, کپڑے اتار کے سوتے ہو, ایسے ہی ہے نا جی. مرد جب سوتا ہے کرتا اتار کے سوتا ہے تو کیا اپنی عزت, کہتے ہیں آپ کی عزت کیا ہے, کھوٹی پہ ٹنگی ہوئی ہے, ہماری عزت دروازے پہ لٹکی ہوئی ہے جناب, ایسا تو نہیں ہوتا. عزت لباس سے نہیں ہے. لہذا یہ سمجھنا کہ اللہ والا بننے کے لیے, دین حاصل کرنے کے لیے غریب ہونا پڑے گا, یہ بہت بڑی کم علمی اور جہالت کی بات ہے. اب ایک مالدار ہے, وہ مساجد بنواتا ہے, مدارس بنواتا ہے, دین والوں پہ خرچ کرتا ہے, دین کی کتابیں تقسیم کرتا ہے, حج ہے, عمرہ ہے, کسی غریب کی شادی کرا دی, کوئی بیمار ہو اس کا علاج کروا دیا, کسی کے اپنا مکان نہیں اس کا مکان بنوا دیا. اب یہ تو ساری نعمتیں مال پر ہیں نا بھائی, لہٰذا یہ تھوڑی سمجھے کہ غریب ہونا پڑے گا, یہ بیوقوفی ہے کہ جی غریب ہی اللہ والا بن سکتا ہے, ایسا نہیں ہے. اس لیے مسکین کے معنی ہیں المسکین من المسکنہ. ملا علی قاری رحمت اللہ علیہ فرماتے ہیں مسکین مسکنت سے ہے, والمسکنت ہی غلبۃ التوازو, اور مسکنت نام ہے غلبہ توازو کا, کہ اگرچہ با کمال ہے لیکن اپنے کو کچھ نہیں سمجھتا. لہذا عالم کے پاس علم کا مال ہے, عابد کے پاس عبادت کا مال ہے, زاہد کے پاس زہد کا مال ہے, مالدار کے پاس یہ مال و دولت ہے, لیکن کہتا ہے یہ اللہ کی عطا ہے, یہ اللہ تعالی کی توفیق ہے جو مجھے ملی, بس یہ توازو اس کے اندر جو ہے, اور اپنے کو سمجھتا نہیں کہ بھائی اس میں جو اللہ کا حق ہے وہ حق ادا کروں گا, بس یہی مسکین, یہی مسکین ہے. اس لیے یہ غلط فہمی ہے کہ अल्लाह वाला बनने के लिए गरीब होना पड़ेगा। इमाम अबू हनीफा रहमतुल्लाह अलैह कितना बड़ा दीन का काम किया, अल्लाह अकबर। आज सिर्फ हनफी नहीं बल्कि मालकी, शाफई और हनाबिला ये हजरात भी इमाम साहब के मोहताज थे, उनके इमाम साहब का उन पर भी एहसान है। यहां तक कि वो मुहद्दिसीन, वो छोटे छोटे मुजतहिदीन, ये सब भी इमाम साहब के एहसान तले दबे हुए हैं। ऐसा हाल वो इमाम साहब की तिजारत का यह आलम था कि दुनिया की कम से कम एक बंदरगाह और पोर्ट पर इमाम साहब का तिजारत का माल खड़ा रहता था। इतने बड़े ताजे, लेकिन अल्लाह की मोहब्बत और ताल्लुक में ऐसा होता है, दीन पे खर्च करना ऐसा सुभान। लिहाजा ये ना समझे गरीब जो है, हाँ अल्लाह ताला ने अपनी दोस्ती के लिए शर्त रखी है वो तरके मासियत, गुनाह छोड़ना। इसलिए मेरे मुर्शिद रहमतुल्लाह अलैह की बात को समेटता हूं। बहरहाल एक बात उनको ये ख्याल हो, बैरून और फकीर बादशाह छोड़ी इसलिए कि गुनाह में मुब्तला करने वाला। हजरत ख्वाजा साहब रहमतुल्लाह अलैह, हजरत ख्वाजा अजीज हसन मंसूर डिप्टी कलेक्टर थे, उन्होंने हकीम उल उम्मत को कहा, उस जमाने का डिप्टी कलेक्टर गोया अपने सूबे का, अपने जिले का बादशाह होता था। उन्होंने हकीम उल उम्मत से मशवरा किया कि हजरत इसकी वजह से मुझे गुनाह करने पड़ते हैं, गुनाह में मुलव्वस होने का खतरा रहता है हर वक्त। लिहाजा उन्होंने डिप्टी कलेक्टर से डिमोट होकर और उससे तनज्जुली इख्तियार करके स्कूल के इंस्पेक्टर बन गए। सिर्फ इसलिए कि उसकी वजह से गुनाह से बचने की खातिर से। लिहाजा जिस बादशाहत को, जिस बादशाहत की वजह से अल्लाह ताला की नाफरमानी और बंदा अल्लाह ताला के ताल्लुक से महरूम हो, उसको छोड़कर अगर अल्लाह ताला का ताल्लुक हासिल कर ले तो क्या इसको फकीर ही बोला जाएगा? लिहाजा सुल्तान इब्राहिम इब्न अदम आलम क्या हुआ, दरियाए दजला के किनारे, मेरे मुर्शिद फरमाते मारूमी ने फरमाया, दरियाए के किनारे अपनी गुदड़ी सी रहे थे। इसलिए हमारे बुजुर्गों ने मशवरा भी दिया, हमारे बुजुर्गों ने मशवरा दिया जिसको अल्लाह ताला ने माल अता फरमाया हो, अच्छा लिबास हो जिसके पास, उसको भी चाहिए एक दो जोड़े ऐसे रखे जो कि जिसमें पेवंद लगाओ, जिसमें पेवंद लगा हो, एक दो जोड़े रखे ऐसे, और कभी कभी उस जोड़े को पहना करें, अच्छा लिबास पहनने से मना नहीं लेकिन कभी कभी उस जोड़े को पहना करें ताकि अपनी हकीकत भी याद रहे। हमारे बुजुर्गों ने मशवरा दिया और अल्लाह ताला का शुक्र है कि फकीर भी इस मशवरे पर अमल करता। तो मेरे प्यारे, हाँ किसी को बताना थोड़ी कि हमने फटे हुए कपड़े पहने, हमने पेवंद वाले कपड़े, किसी को बताना थोड़ी है, ऐसा पता ही नहीं चलता और जरूरी भी क्या है बताना। लेकिन अपने बड़ों की बात पर अमल कर। तो सुल्तान इब्राहिम इब्न अदम अपनी गुदड़ी सी रहे थे, बलख का वजीर वहां से गुजरा, रेत पर बैठे हुए और गुदड़ी सी रहे दरिया के किनारे, वजीर के दिल में ख्याल आया कितना बेवकूफ है ये मुल्ला, ये बादशाह छोड़ दी, शाही सलूट, शाही कालीन, शाही महल, शाही इज्जत, शाही खाने, ये सब छोड़कर आज रेत पर बैठा अपनी गुदड़ी सी रहा। सुल्तान इब्राहिम इब्न अदम रहमतुल्लाह अलैह पर अल्लाह ताला ने मुनकशिफ फरमा दिया कि ये वजीर तुम्हारी फकीरी को, बादशाह छोड़ने को बेवकूफी समझ रहा है। सुल्तान इब्राहिम इब्न अदम रहमतुल्लाह क्या क्या अपनी सुई जो थी, जिस सुई से सी रहे थे, वो दरिया में फेंक दी और मछलियों को फरमाया, ए मछलियों मुझे मेरी सुई ला कर दो। मौलाना जलालुद्दीन रूमी रहमतुल्लाह अलैह फरमाते हैं, सद हजारा माहिये अल्लाह ही है, सद हजार 100,000 1,00,000 को कहते हैं,
سدا سارا ماہیے اللہ ہی ہے. ایک لاکھ اللہ والی مچھلیاں سمندر کی سطح پر دریا کی سطح پر ظاہر ہوئی. اور عالم کیا تھا؟ سوزن زر بر لبے ہر ماہیے, اور ہر مچھلی کے منہ میں اس کے ہونٹوں میں ایک سونے کی سوئی دبی ہوئی تھی, اور وہ مچھلی اپنی سونے والی سوئی حضرت سلطان ابراہیم ابن ادھم رحمت اللہ علیہ کو پیش کر رہی ہیں. ابراہیم ابن ادھم رحمت اللہ علیہ نے فرمایا, مچھلیوں سے فرمایا, میرے آقا جناب رسول اللہ صلی اللہ علیہ وسلم نے سونے کے استعمال کو مردوں کے لیے منع فرمایا, سونے کی چیزیں مسلمانوں کو استعمال کرنا منع ہے, عورتوں کے لیے زیور وغیرہ کی اجازت ہے, مرد کے لیے بھی سونے کی انگوٹھی بھی پہننا اگرچہ سسرال کی طرف سے ملی ہو جائز نہیں ہے, چاہے بریسلٹ ہو چاہے انگوٹھی ہو, اور چاندی کی انگوٹھی کی بھی شرط ہے 4.5 ماشے سے کم ہو, باقی کسی قسم کی لوہا کوئی بھی ہو کوئی مرد نہیں انگوٹھی پہن سکتا. چاندی کی بھی اجازت ہے وہ بھی 4.5 ماشے سے کم ہو, باقی سونا مونا کچھ نہیں پہن سکتا. اگر شوق ہے سونا خریدنے کا خریدے, لا کر اپنی محبوبہ کو پہنا دے یعنی اپنی بیوی کو پہنا دے, کیونکہ خود پہنے کا تو نظر نہیں آئے گا, بیوی پہنے کی تو اسے نظر آئے گا. اپنا شوق اس طرح پورا کر لے. دیکھیں نا انسان ہوتا ہے نا, کبھی کوئی چیز خود جیت چاہتا ہے تو دوسرے کو کہتا ہے یار آپ کر لو, اس کو دیکھتا ہے خوشی ہوتی کہ نہیں ہوتی, کھلاتا ہے خوشی ہوتی ہے, پہناتا ہے خوشی ہوتی ہے. بس اپنی بیوی کو پہنا دے خوش ہو جا, کہے ہے میرا لیکن چل تو پہن لے, کیونکہ بیوی کو فکر ہوگی زکات کہاں سے دوں گی, کہا گھبرا مت میں خود ہی دے دوں گا, بس تو پہن لے استعمال کر. تو ڈاکٹر کی فرمایا کہ یہ سوئی نہیں, مجھے میری لوہے والی سوئی لا کر دو. ایک مچھلی گئی غوطہ لگایا دریا کی گہرائی میں گئی, اور حضرت سلطان رحمت اللہ علیہ کی لوہے والی سوئی لا کر پیش کرتی, وزیر تماشا دیکھ رہا, بس آہ نکلی قدموں میں گریا کہ میں سمجھتا تھا کہ آپ نے سلطنت چھوڑ کر بے وقوفی کی, اب پتا چلا پہلے تو خشکی پر تھوڑے حصے پر آپ کو سلطنت اور حکومت تھی, اب اللہ تعالیٰ نے خشکی کے ساتھ ساتھ دریاؤں پر بھی آپ کو حاکم بنا دیا. اس لیے یاد رکھنا, ملا کو بے وقوف نہیں سمجھنا, اس کو جو لذتیں ملتی ہیں نا اس کا تصور نہیں کر سکتے. شرط یہ ہے کہ وہ اللہ والا ہو, عالم ربانی ہو, تقوی والا ہو, پھر وہ غیر منصرف بنے گا. جب غیر منصرف بنے گا سارا عالم مل کر اس کو اللہ تعالی کی اطاعت اور فرمان دیوان سے ایک اشارہ ادھر ادھر نہیں کر سکتا. لہذا میرے مرشد نے فرمایا, دیکھو سلطان نے سلطنت چھوڑی, اگر نہ چھوڑتے تو ایک دن سلطنت ان کو لات مار کے قبل میں ڈھکیل دیتی, یا لات مار کے تختے سے اٹھا کر تختے پہ چڑھا دیا جاتا, ایسے ہی ہوتا نا. تو اس کو کہتے ہیں متروک سلطنت. اس کو کیا کہتے ہیں؟ متروک سلطنت. یعنی اگر سلطنت خود چھوڑتی تو یہ متروک کہلاتا ہے, انہوں نے سلطنت کو خود چھوڑا اس لیے تارک کہلایا, اور تاریخ سلطنت سلطنت خود چھوڑنے والا وہ افضل ہوتا ہے متروک سلطنت سے. اس پر میرے شیخ رحمت اللہ علیہ فرماتے ہیں ایک دن آئے گا, ایک وقت آئے گا کہ تم سے گناہ چھوٹیں گے, تمہیں چھوڑنے پڑیں گے, گناہ کی طاقت نہ ہوگی, مال نہ ہوگا, آنکھوں کی روشنی چلے جائے گی, دنیا سے چلے جاؤ گے, جی اسرائیل علیہ السلام تمہاری روح قبض کر لیں گے, اس وقت تمہارے اندر گناہ کی طاقت نہیں ہوگی. لیکن اگر تم اب کہو کہ میں گناہ نہیں کروں گا, فرمایا اب تم مترو کے معصیت بن گئے, تمہارے اندر گناہ کرنے کی طاقت نہیں ہے, لہذا اس وقت تمہیں اللہ تعالی کی دوستی اور ولایت کا تاج تمہارے سر پر اللہ نہیں سجائیں گے. اگر اللہ کی خاطر سے اللہ تعالیٰ کی محبت میں گناہ کی طاقت ہوتے ہوئے, گناہ کا موقع ہوتے ہوئے صرف اللہ تعالیٰ کی محبت میں گناہ کو چھوڑ دو تو اللہ تعالیٰ تم تارک معصیت بن جاؤ گے, یعنی گناہ کو چھوڑنے والے بن جاؤ گے, تو پھر اللہ تعالیٰ تمہارے سر پر اپنی دوستی اور ولایت کا تاج عطا فرمائیں گے. اور ایسے ہی لوگوں کو اللہ نے فرمایا کہ اللہ خوب غور سے سننا اے دنیا والوں, میں اللہ نازل کر رہا ہوں تاکہ تم اپنے کانوں سے غفلت کی روئی نکال کے سننا اور خوب سمجھ لینا کہ میرے جو اولیاء اللہ ہیں تم ان کو کیا سمجھتے ہو, کہ قیامت کا ان کو خوف ہوگا یا دنیا کے چھوٹنے کا غم ہوگا؟ آہ میرے شیخ فرماتے, جب بچہ ماں کی پیٹ میں ہوتا ہے ساری کائنات اسی کو سمجھتا ہے, لیکن جب وہ دنیا میں آتا ہے کہتے اللہ روتا ہے اتنی بڑی دنیا. فرمایا اسی طریقے سے اللہ تعالیٰ جب اس دنیا سے وہ جاتے ہیں وہ سمجھتے ہیں کہ صاحب اب ہم یہاں سے جائیں گے تو ہمارا کیا ہوگا. اللہ تعالیٰ نے واللہ اس سے بڑی عظیم الشان ایک بہت بڑی سلطنت وہاں بنا کے رکھی ہے, جو اللہ تعالیٰ اپنے فرما برداروں کو عطا فرماتے ہیں. اور ایک ایک فرما بردار کی سلطنت ایسی ہے کہ اللہ اکبر, یہاں تو بادشاہت تقسیم ہو کے ملتی ہے, دنیا میں تو بادشاہ تقسیم ہو کے ملتی ہے. ٹکڑے کاٹے کیسے کہ بیٹھ گئے نقشے پر, بیٹھے یوں لکیریں مالی, یوں کے لیکن والی, یوں لکیریں مالی, کئی سلطنتیں بن گئے, سعودی عرب سے لے کر ترکی تک, ترکی سے لے کر پورے عرب ممالک کی سلطنتیں بن گئی. جی جی ایسے لکیر مانو, یوں لکیر کھینچی, یوں کھینچی, سلطنتیں بن گئی. یہ ہے سلطنت, سب کو ملے گی تقسیم ہو کر, بر صغیر سب کانٹیننٹ. ایک بر صغیر کا لکیر ماری کئی سلطنتیں نکل آئی, اس میں پاکستان بھی بن گیا جناب, افغانستان بھی بن گیا, برما بھی بن گیا اور ہندوستان بھی بن گیا. لیکن اللہ تعالیٰ اپنے عاشقوں کو جو اپنے قرب کی دولت عطا فرماتے ہیں وہ بغیر تقسیم کے عطا فرماتے ہیں, لہذا ہر عاشق کو ایک اپنا عالم عطا فرماتے ہیں اور اس کو دوسرے عالم کی خبر ہی نہیں ہوتی, وہ سمجھتا ہے میرا یہ سب کچھ ہے. یہ فرما برداروں کو ملتا ہے, لا خوف علیہم, اور کوئی خوف نہیں ان کو آخرت کا, جو اپنے اپنے دوست کے پاس جا رہے ہیں کیا گھبرانا, ولا هم يحزنون, دنیا کے چھوٹنے کا کوئی غم نہیں ہے, کہ فانی دنیا گئی غیر فانی دنیا مل رہی ہے, غیر فانی آخرت مل رہی ہے. لیکن شرط کیا ہے؟ ایمان لائے, اللہ تعالیٰ کا شکر ہے ایمان ہے, تبھی تو مسجد میں حاضر ہوئے, یہ کرم ہے اللہ تعالیٰ کا کہ جنت کا پاسپورٹ, تقوی کا پاسپورٹ عطا فرما دیا. بس کسی اللہ والے کی صحبت سے تقوی کا ویزا بھی لگوا لے, پھر کیا لہم البشا فی الحیات دنیا و فی الآخرہ, ان کے لیے دنیا اور آخرت میں بشارتیں ہی بشارتیں. یا الف لام تخصیص کا لے لو تو بشارت خاصا ہو گئی, کیسے اس کو سمجھا. میرے شیخ فرماتے تھے کاش کہ میں اپنا دل اپنے سینے سے نکال کر تمہارے سینے میں داخل کر دوں, تب پتا چلے اللہ تعالیٰ کی محبت اور اللہ تعالیٰ کا قرب اور تعلق کیا چیز ہوتی ہے, تب پتا چلے گا تم اپنی دنیا کو کیا سمجھتے ہو. جو اللہ تعالیٰ اپنے عاشقوں کو اپنے قرب اور تعلق کا موتی عطا فرماتا ہے. وآخر دعوانا ان الحمد للہ رب العالمین. یا اللہ ہم سب پر اپنا فضل خاص فرما دیجئے, یا اللہ ہماری غفلتوں کا پردہ دور فرما, اپنی محبت اور اپنا قرب عطا فرما. یا اللہ آپ کے نبی صلی اللہ علیہ وسلم نے بخاری شریف میں فرمایا کہ اللہ والے وہ ہیں کہ جن کی صحبتوں میں بیٹھنے والا کبھی بدبخت اور شقی نہیں ہوتا. یا اللہ یہ دولت ہم کو عطا فرما, اپنے نالے اللہ مقبولین کی صحبت عطا فرما, کہ ہماری شکاوت اور ہماری بدبختی پر آپ کا لا داخل ہو جائے اور ہم آپ کے بن جائیں اور ہماری مغفرت بے حساب ہو جائے, آپ کا قرب اور تعلق خاص عطا فرمائے. یا اللہ آپ کے نبی صلی اللہ علیہ وسلم نے بخاری شریف مسلم شریف کی روایت میں فرمایا کہ 100 برس کا 100 قتل کا مجرم تھا, وہ اللہ والے کی بستی کی طرف صرف چلا تھا, رستے میں اس کو موت آ گئی, لیکن اس کے ارادے اور نیت پر اللہ آپ نے فضل فرمایا کہ ان نیکوں کی بستی کو قریب کرنے کا حکم فرمایا اور گناہ کی بستی کو دور فرمایا, پھر اس کو بہانہ فرما کر آپ نے اس کی مغفرت بے حساب فرما دی. اے اللہ ان اللہ والوں کو, ایسے اللہ والوں کا قرب ہمیں بھی نصیب فرما دیجئے. اے اللہ آپ نے قرآن پاک میں کونوا صادقین کا حکم فرمایا, اسے تقوی کی دولت کے حصول کا ذریعہ بنایا. اے اللہ ان اللہ والوں کی صحبت سے ہمیں تقوی کی دولت عطا فرما دیجئے. اے اللہ اپنے کرم سے ہم سب کو اپنا تعلق خاص عطا فرما دیجئے. اے اللہ ہم سب کو فیصد اپنا فرما بردار بنا دیجئے, سارے زمانے کا فرما بردار بنا, اگرچہ رمضان ہو غیر رمضان ہو, ایسی اپنی محبت آ فرما, آپ کی یاد کے بغیر ہمیں چین نہ ملے, سکون نہ ملے, نماز کا پابند بنا, ہمارے چہروں کو اپنے رضا اور خوشی والا بنا, ظاہر اور باطن کو اپنے پیار کے قابل بنا, اچھے اخلاق, اپنا قرب و تعلق خاص سے ہمارے ظاہر کو ہمارے باطن کو منور فرما دیجئے. اے اللہ ہمارے بیماروں کو شفا عطا فرما, اہل مقروض کے قرضوں کو عطا فرما, اہل مصیبت کو اہل عافیت بنا. اے اللہ, یا اللہ ہم سب کو رزق حلال عطا فرما, یا اللہ ہم سب کو رزق حلال عطا فرما, یا اللہ ہم سب کو رزق حلال عطا فرما, عافیت کے ساتھ, فراوانی کے ساتھ اور آسانی کے ساتھ عطا فرما. یا اللہ اپنے کرم سے, یا اللہ ہم میں سے جس کو جس گناہ اور ان کی عادت ہے اس کو اپنی فرما برداری کی عادت سے تبدیل فرما, اور یا اللہ اپنے کرم کے صدقے میں جیسے آپ نے سلطان ابراہیم کے ادب رحمت اللہ علیہ کو جس فرمایا, وہ جس ہماری جانوں کو نصیب فرما لیجئے. یا اللہ ہم سب کو اپنا خود اور تعلق خاص عطا فرما دیجئے. ان رمضان کی گھڑیوں کی یا اللہ تعالیٰ قدر کی توفیق عطا فرما, لیلۃ القدر عطا فرما, یا اللہ ہم سب کو لیلۃ القدر عطا فرما, یا اللہ ہم سب کو لیلۃ القدر عطا فرما, اور یا اللہ اسی ایک ایک گھڑی کی یا اللہ تعالیٰ قدر کی توفیق عطا فرما, اطاعت و فرما برداری عطا فرما, گناہوں میں یا اللہ بھی دور فرما دیجئے, بالکل گناہوں کو ہمارے لیے مشکل ترین فرما بلکہ ناممکن فرما دیجئے اللہ تعالیٰ, اور اپنی اطاعت اور فرما داری کو آسان سہل ترین فرما دیجئے, ہمارا اڑنا بھی چھوٹا اس کو فرما دیجئے. یا اللہ اپنے کرم سے جو مانگا وہ بھی عطا فرما, بغیر مانگے دونوں جہان کی عافیت عطا فرما, راحت عطا فرما, نعمت عطا فرما, رحمت عطا فرما دیجئے. ربنا تقبل منا انك انت السميع العليم, وصلى الله على النبي الكريم برحمتك يا ارحم الراحمين. اذان ہوگی, اذان کے بعد سنت کے لیے وقت دیا جائے گا.